यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै हिजो सम्पन्न भएको छ। चितवन महाधिवेशन अन्तर्गत हिजो महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि दोस्रो चरणमा मतदान भएको थियो। हिजो सम्पन्न मतदानमा महिला उपसभापतिमा सोभिता गौतम निर्वाचित हुनुभएको छ। यस्तै महामन्त्रीमा विपिन आचार्य, खुला तर्फको सहमहामन्त्रीमा असीम शाह र हरि ढकाल तथा महिला तर्फको सहमहामन्त्रीमा निशा डाँगी विजयी हुनुभएको छ। रासोपाको सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा प्रधानमन्त्री वारेन्द्र शाह र खुला उपसभापतिमा डाक्टर सोडिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको हो। यसअघि केन्द्रीय सदस्य पदका लागि अस्ति निर्वाचन भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यका निर्वाचन गर्ने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था रहेको छ भने दुवै निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ। नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समेत हिजै सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन असार 7 गते आइतबारदेखि चितवनमा शुरू भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनले रासोपामाथि लाग्दै आएको विचारविहीन, सिद्धान्तविहीन र अपरिपक्व राजनैतिक शक्ति भन्ने आरोपलाई खारेज गरेको बताउनु भएको छ। भरतपुरमा हिजो सम्पन्न महाधिवेशन समापन समारोहमा उहाँले महाधिवेशन राजनैतिक दलका लागि महत्वपूर्ण कोषेढुङ्गा भएको बताउनुभयो। महाधिवेशनले पार्टीलाई राजनैतिक वैधानिकता दिन्छ र संगठनलाई थप सुदृढ बनाउँछ। विचारविहीन, सिद्धान्तविहीन र अपरिपक्व राजनैतिक शक्ति भन्ने हामीमाथि लागेको आरोपलाई यो ऐतिहासिक महाधिवेशनले खारेज गरेको छ, उहाँले भन्नुभयो। गलत बाटोमा गयो भने त्यसले पार्टीलाई मात्र होइन एउटा पुस्ता र सिंगो देशलाई असर गर्छ। त्यसैले हामी अत्यन्तै जिम्मेवार भएर अघि बढ़नुपर्छ, उहाँको भनाइ थियो। महाधिवेशन सफल बनाउन सहयोग गर्ने पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, संचार जगत, अन्तर्राष्ट्रिय समुदाय तथा सबै सरकारवालालाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो। सभापति लामिछानेले रासोपाको राजनैतिक गतिविधिप्रति कसैले पनि भयभीत हुनुपर्ने अवस्था नरहेको भन्दै पार्टीले आफ्नो व्यवहारबाट परिपक्वता देखाउनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेका लागि बोलाइएको छ। हिजो दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो। यसअघि महासचिव पद्मप्रसाद पाण्डेले प्रतिनिधि सभाको बैठक शनिबार 11 बजेसम्मका लागि स्थगित गरिएको सूचना जारी गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद र मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले वर्षायाममा वैकल्पिक बसोबास सुरक्षा र रोजगारीको व्यवस्था नगरी सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउनु मानवाधिकार विपरीत भएको बताउनु भएको छ। सांसदहरूले भूमिहीन नागरिक, सुकुम्बासी र नदी किनारका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन तथा दृष्टिविहीन नागरिकहरूको जीविकोपार्जनसँग जोड़िएको सड़कमा सांगीतिक प्रस्तुति दिने पेसामा सरकारले लगाएको प्रतिबन्ध हटाई उक्त पेसालाई तत्काल पुनस्थापना गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले वर्तमान सरकारले भारत सरकारसँग गरेको सुपुर्दगी सम्झौताको प्रभाव र प्रक्रियाबारे स्पष्ट, पारदर्शी सड़क दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा ट्राफिकको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले मधेसमा भूमिगत जलको अत्याधिक दोहनले जलस्तर घट्दा बोरिङबाट पानी आउन छाडेकाले मधेसमा खानेपानी र सिंचाईको पहुँच बढ़ाउनु पर्ने तथा उखु र चिनी उत्पादनमा आत्मनिर्भरता बढ़ाई चिनीको निर्यातमुखी प्रवर्धनको वातावरण निर्माणमा जोड़ दिनुभयो। यसले बैठकको सुन्ने समयमा सांसदहरूले कक्षा 12 को नतिजाप्रति विद्यार्थीको विरोधलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% कर लगाउनु उपयुक्त नहुने, इन्धनको महँगी नियन्त्रण लगायतका विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले विनियोजन विधेयक 2083 का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक असार 15 गते सभा 12 बजे बस्नेछ। गृहमन्त्री सुदन गुरूङले लागू औषधलाई सामाजिक चुनौतीका रूपमा लिँदै सरकारले लागू औषधको अन्त्यको शुरूआत गर्ने अभियान संचालन गर्ने नीति लिएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको दिवसका अवसरमा गृहमन्त्री गुरूङले लागू औषधको ओसार पसार र दुरूपयोग सम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गरिने बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्ध सूक्ष्म रूपमा ध्यान दिएर काम गर्नुपर्ने बताउनु भएको छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा हिजो ललितपुरमा आयोजित कार्यक्रममा सभापति थापाले लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको विषय राजनैतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड़ दिनुभयो। सभापति थापाले लागू औषधको समस्या अत्यन्तै ठूलो सरकारको विषय भएकाले नीति निर्माणमा सहभागी हुनेहरूले सुधारका लागि काम गर्नुपर्नेमा समेत जोड़ दिनुभयो। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढ़ाएको छ। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डा उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार तीन महिना अघि शुरू भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी अण्डा दाना नष्ट गरिएका छन्। करिब 1.5 महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान समेत गरेको छ। काठमाडौँ उपत्यका चन्द्रागिरी किर्तिपुर टोखा तारेकेश्वर गोदावरी चाँगु नारायण सूर्य विनायक लगायत क्षेत्रका फार्ममा संक्रमण पुष्टि भएको छ। बर्ड फ्लूको उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कड़ा संक्रामक हुने र कुखुरा लगायत पन्छी नष्ट उत्तम विकल्प हुने जनाइएको छ। काठमाडौँ महानगरपालिकाले सुकराज ट्रपिकल तथा सर्वरोग अस्पताललाई 1,800 भाइल एन्टीरेबिज खोप उपलब्ध गराएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले हिजो अस्पताल पुगेर खोप प्रदान गर्दै अस्पतालमा खोप अभाव हुने सम्भावना बढ़ेको सूचना प्राप्त गरेपछि सम्भावित जनस्वास्थ्य जन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेको बताउनुभयो। खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकाले महानगरपालिकासँग सहयोग माग गरेपछि 7 दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको अस्पतालका निर्देशक डा अनुप बास्तोलाले बताउनुभयो। अस्पतालले खोप खरिद प्रक्रियामा र अस्पताल खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौजदाज खोप न्यून रहेकाले खोपको अभाव हुने परिस्थिति आउन नदिन महानगरपालिकासँग खोप माग गरेको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय टीकापुर आंगिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढ़ेको बताउनु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको हिजो कञ्चनपुरको महेन्द्रनगरमा आयोजित 6 दीक्षान्त समारोहमा मन्त्री पोखरेलले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको 300 बिघा जमीन प्रयोगमा ल्याउन काम शुरू भइसकेको स्पष्ट पार्नुभयो। विश्वविद्यालयको दीक्षित हुने संख्या विगतको तुलनामा दोब्बर बढ़ेकोमा सराहना गर्नुहुँदै मन्त्री पोखरेलले स्थानीयको भावना अनुसार विभिन्न विषय र संकाय थप गरिने बताउनुभयो। समारोहमा 2,489 विद्यार्थी दीक्षित भएका छन्। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाब माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिमा तहगत व्यवस्थापिका तथा वित्तीय अन्तर सम्बन्धका विषयमा हिजो छलफल भएको छ। नेपाल प्रहरीले अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छेरिङ शेर्पालाई पक्राउ गरेको छ। प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागि हिजो साँझ उहाँलाई पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले हात्तीगौड़ामा संचालित टुंगराम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि शेर्पालाई पक्राउ गरिएको जानकारी दिनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको बसाई अवधि लम्ब्याउने उद्देश्यसहित चक्रिय पदमार्ग निर्माण गरिएको छ। साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई 1,50,00,000 रूपियाँ आर्थिक सहयोग गर्नुभएको छ। भेनेजुएलामा अस्ति राति गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या 590 पुगेको छ। करिब 4,300 जना घाइते भएका छन्। भग्नावशेष मुनि अझै पनि धेरै मानिस फसेको आशंका गरिएको छ। र उस्मान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गरी फिफा विश्वकप अन्तर्गत समूह आईको विजेता बन्दै नकआउट चरणमा पुगेको छ। गैराती अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई 4-1 पराजित गर्दै फ्रान्स समूह विजेता बनेको हो। 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वे भने समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। गैराती नै भएको यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई 5-0 गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ। काबो भर्डे र साउदी अरेबिया तथा उरुग्वे र स्पेन बीचको खेल अहिले चलिरहेको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।